हामी सम्पूर्णलाई प्रदेश साथको विकास प्रति समर्पित एफएम फिनिश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका आदरणीय सम्पूर्ण श्रोता महानुभावलाई हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम बस्दामा नवरास्तालाई। र हामी दुईमण्डल विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ। र यतिखेर सबैको ध्यान खास गरी स्थानीय तहको निर्वाचन भएको एक वर्ष बित्दै आँटेको छ र यो एक वर्षमा जनताका जनप्रतिनिधिले वास्तवमै जनताको बिचमा बोलेका कुरा कति पुरा गरे त यो विषयको हामी निरन्तर कुराकानीमा छौँ। आज हामी बझाङ जिल्लामा प्रवेश गर्दैछौँ, तर खास गरी यतिखेर कुराकानी गर्ने हो भने नेपाली काङ्ग्रेसका पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा धनगढीमा हुनुहुन्छ र उहाँले आज नेपाली काङ्ग्रेस कैलालीको चाहिँ जिल्ला सम्मेलनलाई चाहिँ उद्घाटन गर्दै हुनुहुन्छ। आज र भोलि चल्ने जिल्ला जुन कैलालीको काङ्ग्रेसको सम्मेलन छ, उक्त सम्मेलनको उद्देश्य के हो यो विषयमा पनि एकैछिनपछि हामी कुराकानी गर्दैछौँ। तर यतिखेर खास गरी स्थानीय तहका जनताका जनप्रतिनिधिको सेवा सुविधा तोकेको छ, अब जनताका जनप्रतिनिधिले शपथ खाएको दिनदेखि उहाँहरूले सबै सेवा सुविधा पाउनुहुनेछ र जुन गाउँपालिका नगरपालिका उपमहानगरपालिका र जिल्ला समन्वय समितिका सभापतिहरूले शपथ खाएको दिनदेखि उहाँहरूले चाहिँ आफ्ना सेवा सुविधा खास गरी तलब भत्ता र उहाँहरूले जे जति लिनुभएको छ सबै कुराको व्यवस्था गरिएको छ। यो व्यवस्था जुन संशोधन सहितको विधेयक पेश गरियो उक्त विधेयकले पनि व्यवहार धेरै थपेको भन्ने कुराहरू चारैतिरबाट आलोचना भइरहेको छ। आज हामी बझाङ जिल्लाको खास गरी चैनपुरमा रहेको पछिल्लो समय सबैको चासो पनि छ बझाङ जिल्लामा चाहिँ विकास के कति भएको छ त्यहाँका मेयरलाई मैले निरन्तर टेलिफोनमा ल्याउने प्रयास गरिरहेको छु। उहाँले चाहिँ समय दिनुभएको थियो बिहान 7:30 बजेको भर्खरै मात्र मैले कुराकानी गर्दा उहाँलाई चाहिँ जुन मैले चाहिँ टेलिफोन गर्दैछु एफएमबाट फोन उठाइदिनुहोस् भनेर मैले आग्रह पनि गरेको थिएँ, उहाँको टेलिफोन उठिरहेको छैन। र यतिखेर हाम्रो बिचमा जय पृथ्वी नगरपालिका बझाङका चाहिँ नेपाली काङ्ग्रेसका तर्फबाट मेयर पदका प्रत्याशी हाम्रो बिचमा हुनुहुन्छ चेतराज बजाल हुनुहुन्छ र त्यसै गरी हामी चाहिँ एकैछिनपछि वीरेन्द्र खड्कालाई चाहिँ टेलिफोनमा जोड्ने प्रयास आरडी राणाले गर्दै हुनुहुन्छ, मैले उहाँसँग समय लिएको छु। यतिखेर हाम्रो बिचमा चेत्राजी हुनुहुन्छ, नेपाली काङ्ग्रेसका नेता हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। चेत्राजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद।
आराम हुनुहुन्छ चेत्राजी? के छ बझाङको खबर यतिखेर सुनाउनुहोस् त, यतातिर चिसो चिसो मौसम छ, बझाङमा के छ?
बझाङमा ठिकै छ अहिले, धेरै अब यो गर्मीको सिजन, धेरै गर्मी पनि छैन, जाडो पनि छैन, ठिकै छ, राम्रै मौसम छ, पानी त्यति पर्दाखेरि छैन।
भनेपछि मौसम राम्रै छ,
ठिकै छ।
निर्वाचन भएको एक वर्ष बित्यो, के गर्दै हुनुहुन्छ चेत्राजी चुनाव हारेपछि?
म त अब एउटा पार्टीको नेपाली काङ्ग्रेसको सक्रिय कार्यकर्ता हुँ, पार्टीको कार्यकर्ताले गर्नुपर्ने कामहरू सामान्य रूपमा गरिरहेकै छु।
भनेपछि जनताकै बिचमा हुनुहुन्छ कि जनताबाट अलिकति ओझेलमा हुनुहुन्छ, बाहिर हुनुहुन्छ?
हजुर, मलाई अब जनताकै बिचमा छु जस्तो लाग्छ, जनतामा धेरै ओझेल छु जस्तो लाग्दैन, तर अब धेरै सक्रियतापूर्वक काम गरिराखेका पनि छैन, जिल्लामा चाहिँ जिल्लामै छु।
चुनाव के कति कारणले हारियो समीक्षा पनि गर्नुभयो?
अब चुनाव हार्ने विभिन्न कारणहरू हुन्छन्, यो नगरपालिकामा हामी मत सङ्ख्याको हिसाबले उनीहरूभन्दा पछाडि नै थियौँ, एमालेभन्दा प्रतिस्पर्धामा हारेको हुनाले अब धेरै ठुलो तिम्रो प्रतिस्पर्धा भयो, कतिपय कारणले गर्दा हारियो।
भनेपछि के कति कारणले हारियो रहेछ, यसो समीक्षा गर्नु होला नि त। भनेपछि त्यहाँ बेस नै कमजोर थियो, त्यसो भए बझाङमा काङ्ग्रेस कमजोर हो?
हामी कमजोर नै थियौँ, 64 सालको निर्वाचन पनि नेपाली काङ्ग्रेसले बझाङमा हारेको, अनि 70 सालको निर्वाचन नेपाली काङ्ग्रेस पराजित भएको, अहिले हाम्रो सङ्गठन त्यति बलियो बझाङमा थिएन र छैन पनि,
त्यस कारण चाहिँ काङ्ग्रेस हार्यो। अब सङ्गठन कमजोर छ भन्दैमा ओझेलमै बस्ने कि जनताको बिचमा फेरि कमी कमजोरीहरूलाई सच्याउँदै फेरि राम्रो तरिकाले अगाडि बढ्ने? अब चेत्राजी,
होइन, अब सङ्गठनलाई मजबुत बनाउनु पर्छ, फेरि नयाँ सिराबाट सुरु गर्नुपर्छ, हाम्रा के कति कमी कमजोरी रहे हामीले समीक्षा पनि गर्नुपर्छ, र नेपाली कङ्ग्रेसले अहिले जुन भूमिका प्राप्त भएको छ, प्रतिपक्षीय पार्टीको भूमिका, अपोजिसन पार्टीको भूमिका, त्यसलाई फेरि सुदृढ गरेर फेरि बलियो बनाउने क्रममा छौँ हामीहरू।
एक वर्ष बित्नै आँट्यो जय पृथ्वी नगरपालिका बझाङको चैनपुरमा रहेको उत्तम नगरपालिका कुरा गरौँ, सबैभन्दा पुरानो नगरपालिका यहाँलाई थाहा छ होइन? जय पृथ्वी नगरपालिकाका मेयर साहब खास गरी वीरेन्द्र खड्का सफल कि असफल यहाँको नजरमा?
अहिलेसम्म सफल त असफल भन्ने निष्कर्ष निकाल्ने बेला भइसकेको छैन,
तर होइन मर्निङ सो त तपाईँलाई थाहा छ, पहिलो बिहानीले सङ्केत गर्छ दिनको, तपाईँलाई थाहा छैन एक वर्षमा उहाँले काम गरेको कार्यशैली यहाँले मूल्याङ्कन त गर्नुभयो होला नि त चेत्राजी?
अब उहाँले केही कामै गर्नु भएको छैन, कामै नगरेको कुराको के मूल्याङ्कन गरौँ, मूल्याङ्कन गर्न लागेको त्यस्तो उल्लेखनीय काम केही भएको जस्तो मलाई लाग्दैन।
तपाईँलाई थाहा छ 32 करोडको योजना हो त्यहाँ, तपाईँलाई थाहा होला नि 32 करोड रुपियाँको, त्यसो भए काम केही पनि देखिएको छैन जनताको बिचमा?
खासै उल्लेखनीय केही पनि देखिएको छैन, त्यसबाट कुनै प्रतिफल प्राप्त हुने जस्तो पनि देखिँदैन, उही नियमित कुराहरू कहीँ बाटो कहीँ कुरो कहीँ खाने पानी यस्तै यस्तै कुराहरूमा भोजन विनियोजन भएको छ, कहीँ सडक स्थानीय सडक धेरै त्यस्तो उल्लेखनीय कुरा यहाँ केही भयो जस्तो मलाई लाग्दैन। अब जयपुरमा आज पनि तपाईँले फोन गर्दै जाँदा यहाँ बिजुली छैन, मोबाइल यहाँ मोबाइल चार्ज गर्नै गाह्रो छ, बिल पानी छैन जयपुर बजारमै पनि खानको लागि, त्यसैले समस्याहरू यहाँ यहाँ भन्छन्। अब आजदेखि कामको त्यस्तो उल्लेखनीय काम कुनै सुरु गरे जस्तो मलाई लाग्दैन, तर उहाँले नराम्रो पनि केही गरेको भएर म आरोप लगाइहाल्दिनँ, त्यस्तो पनि केही देखिया छैन होइन। खासै अब तपाईँले मजदुर सहित जेतु भन्नुभयो, त्यस्तो खालको हात लाग्दो कुनै कुरा पनि यहाँ देखिएको छैन।
भनेपछि एक वर्षमा मेयरले केही पनि काम गर्नु भएन पृथ्वी नगरपालिकामा, जय पृथ्वी नगरपालिकामा।
मैले अब मैले हेर्दा निष्पक्ष तरिकाले हेर्दा कर्मचारीले जे गर्थे उहाँले पनि त्यही काम गरेको मैले देखेको छु। कुनै निर्वाचित निर्वाचित जनप्रतिनिधिको हिसाबले कुनै उल्लेखनीय नयाँ काम गर्नुपर्थ्यो, त्यस्तो हुन सकेको छैन। जे यो काम त हिजो कर्मचारी हुँदा पनि गरेकै थिए, त्यही मेन काम उहाँले गर्नुभएको छ।
त्यसो भए नयाँ काम देखेन, जनताको बिचमा बोलेका कुराहरू केही पनि छैन। त्यहाँ बाटोघाटो सडकहरू जुन किसिमले बन्नु पर्थ्यो होइन, बजार व्यवस्थापन गर्नुपर्ने, तपाईँले भने जस्तै विभिन्न सञ्चार माध्यमको कुरा गरौँ, टेलिफोनको अभाव छ भन्नुभयो यहाँले, नेटवर्किङ हुँदैन, चार्ज छैन होइन, यस्तो समस्या अहिले पनि छ बजारमा।
भनेपछि नयाँ संविधानमा सूची दिएको छ स्थानीय तहको अधिकार के हो भन्ने कुरा, नियम कानुन बनाउने कुरा पनि उहाँहरूलाई अधिकार दिएको छ, अनि एउटा नयाँ निर्वाचन भइसकेपछि एउटा नयाँ भिजनका साथ पाँच वर्षको कुनै योजना बनाउनु पर्थ्यो, हामीले पाँच वर्षमा के गर्ने र कसरी हामीले परिवर्तन यहाँ देखाउने, यहाँको समस्यालाई आइडेन्टिफाई गरेर अनि नयाँ पाँच वर्षीय कुनै योजना अहिलेसम्म गरिसक्नु पर्थ्यो, त्यो गरेको सुनिएको छैन।
त्यसो भए केही पनि त्यो काम देखिएको छैन
छैन। अब अहिले बजारको अवस्था यस्तो छ त, पाँच वर्षपछि हामीले यो गर्छौँ भन्ने खालको त्यस्तो खालको कुनै भिजन पनि उहाँले ल्याएको देखिँदैन, कुनै गोष्ठी सभा सेमिनार गरेर त्यस्तो कुराहरूको छलफल बहस पनि गरेको देखिँदैन।
अब गर्नु भएको छ छैन उहाँले, अब भन्नुहुन्छ हाम्रो बिचमा सम्भवतः बझाङ नगर बझाङका चाहिँ चैनपुर नगरपालिकाका मेयर जो हुनुहुन्छ, जय पृथ्वी नगरपालिकाका मेयर यतिखेर वीरेन्द्र खड्का हाम्रो बिचमा जोडिसकेका छौँ, धेरै लामो समयको यो कसरत पछि मैले उहाँलाई टेलिफोनमा ल्याएको छु। मेयर साहब यहाँलाई स्वागत छ।
धन्यवाद हजुर,
सुत्नु भएको थियो कि क्या मेयर साहब?
होइन सर, मैले उठ्ने कार्यक्रममै थिएँ, साथीहरूसँग बसिरहेको।
तपाईँलाई मैले बिहान 7:30 बजेको समय मागेँ, झन्डै 10 मिनट 15 मिनट मैले कसरत गर्नु पऱ्यो तपाईँलाई टेलिफोनमा जोड्नलाई। सञ्चार माध्यममा समय दिएर त यो हालत छ मेयर साहबको, भने जनतालाई कसरी सम्बोधन गर्नु होला मेयर साहब यहाँले?
होइन सर, म एउटा कार्यक्रममै थिएँ, त्यही छ नि, व्यस्त व्यस्तको समयमा कार्यक्रम दिन अलिक
आम जनतालाई यो म्यासेज गर्ने कुरामा। अब कुरा गरौँ तपाईँलाई असफल मेयर भनेर, वीरेन्द्र खड्का असफल मेयर हो, उहाँहरूले सिमको पनि भाँच्नु भएको छैन, 32 करोडको जुन चाहिँ बजेट थियो जय पृथ्वी नगरपालिका चैनपुरको, त्यहाँ हेर्ने भने अहिले पनि विद्युतको अभाव छ, बाटोघाटोको समस्या छ, टेलिफोनहरू राम्रोसँग लाग्दैन भनेर भर्खरै मात्र चेत्राजी हामी सबै हुनुहुन्छ, त्यसो भए मेयर साहब एक वर्षमा तपाईँले केही पनि गर्न सक्नु भएन भनेर भन्नुभयो, के हो खास कुरा भन्नुहोस् त मेयर साहब?
कुनै पनि कुराको अब त्यो कुनै कुराको रिजल्ट आउनलाई समय पर्खनै पर्ने हुन्छ। अब यहाँ मैले अब त्यो के कसले के कसरी भन्नुभयो त्यो कुराहरू अब उहाँहरूले जानुन्, चेत्राजीले त भन्ने धर्म हो नि उहाँको।
त्यसो भए चेत्राजी तपाईँले आफ्नो धर्म मात्र निभाउनु भयो होइन? होइन, तर कामको कुरा गरौँ न, जनताको बिचको जनताले तिरेको पैसाको काम भएको छ कि छैन भनेर तपाईँलाई मैले मूल्याङ्कन गर्ने समय दिएँ एक वर्षमा, तपाईँका विपक्षी
अब हामीले मैले यसो भन्दा खाने पानी त्यो सवालमा कति प्रोसेसहरू अगाडि बढिसकेका छन्, कति कामहरू अगाडि बढिसकेका छन्, रिजल्ट आउने एक वर्षले सबै कुराहरू 7-8 महिनाले रिजल्ट देख्दैन, अनि सिँचाइका कुराहरूमा कति कुराहरू अगाडि बढिरहेका छन्, त्यो रिजल्टका लागि समय पर्खनुपर्ने होला, अगाडि आफ्नो कामहरू अगाडि बढिरहेका छन्। त्यस्तै बाटोघाटोका यातायातका कुराहरू अब सबै ठाउँमा संरचना जोड्ने बाटाहरू अगाडि बढिरहेका छन्, हिजोको भन्दा आज सबै ठाउँमा गाडीहरू, हिजो नपुग्न सकेको ठाउँमा गाडीहरू अगाडि बढ्दै गएका छन्, अनि कुल एउटा हाम्रो सञ्चारको उसमा जो टावरहरूले कन्ट्याक्ट नहुने ठाउँमा अहिले ती ठाउँमा साथीहरूको सञ्चारको कन्ट्याक्ट हुन थालिसकेको अवस्था हो। त्यसैले एक वर्षको पिरियडले
त्यहाँका अधिकांश जनता तराईमा पनि बसोबास गरेर बस्नु भएको छ, सबैले चासो छ हाम्रो चैनपुर हाम्रो बझाङ कस्तो बनाउने सपना देखाउनु भएको थियो वीरेन्द्र खड्काले, आज कस्तो बनाउनु भयो एक वर्षमा अलिकति भन्नुहोस् त मेयर साहब।
मैले जय पृथ्वी नगरपालिकाको जिम्मेवारी लिइसके पश्चात लिने बेलाको पिरियडमा नि मैले भनेको थिएँ अहिलेको 21 औं शताब्दी सुहाउँदो किसिमको जय पृथ्वी नगरपालिका हुनु पर्यो। यो हुनका निमित्त यहाँ स्वास्थ्यको क्षेत्रमा, शिक्षाको क्षेत्रमा, सञ्चारको क्षेत्रमा, खानेपानीको क्षेत्रमा, सरसफाइको क्षेत्रमा र एउटा बौद्धिकताको मान्छेको एवेरनेस जनचेतनाको सवालमा सबै त्यो समय सुहाउँदो हुनुपर्छ। त्यही ढङ्गले त्यो बनाउनका निमित्त म तयार छु भनेर मैले जनताहरूको बिचमा कुरो राखेको थिएँ। ती बोलेका कुराहरूलाई प्रतिबद्धतात्मक ढङ्गले मैले पुरा गराउनको निमित्त स्टेप वाइज मैले खुट्किलाहरू अगाडि चढिसकेको छु। अब यतातिर मैले भने शिक्षाको सवालमा शैक्षिक स्तर सुहाउ एउटा स्तर युक्त शिक्षा दिनको निमित्त विद्यालय स्तरको कोर्सेसहरू विद्यालयका प्रक्रियाहरू मैले अगाडि बढाइरहेको छु। अनि एउटा खानेपानीका सवालमा अहिले सबैभन्दा खानेपानीको कारणले उसको जीवन स्तरमा सरसफाइका कुराहरूदेखि लिएर उसका तरकारीकादेखि लिएर सबै कुराहरू उसको स्वच्छ खानेपानीका कुराहरूदेखि लिएर सबैसँग टच हुने भएको हुनाले यो नगर क्षेत्रभित्र एभाइलेबल सबैले पर्याप्त हुने किसिमको खानेपानी बनाउनका निमित्त नगरले के कति गर्न सक्छ, प्रदेशसँग के कति कोर्डिनेसन गर्न सकिन्छ, सङ्घसँग के कति कोर्डिनेसन गर्न सकिन्छ भनेर मैले तिनै तहसँग कोर्डिनेसन गरेर आफूले नगरपालिकाबाट पनि लगानी गरेर खानेपानीका सवालमा आफ्ना प्रक्रियाहरू अगाडि बढाइरहेको छु। अनि यातायातको बाटो सबैभन्दा विकासको एउटा पूर्वाधार भनेको यातायात हो। हाम्रो पहाडी जिल्लामा यातायातको कारणले गर्दाखेरि पनि हामी यातायातको पहुँचमा छैनौँ र सुविधा दिन लिन सकिरहेको अवस्था छैनन्। त्यसैले मैले यो आफ्नो क्षमताले भ्याउने बाटाहरूका सवालमा नगरपालिकाले यो यातायातको सँग एउटा सञ्जालहरू अगाडि बढाइरहेको छु। अनि प्रदेश र कोन्टे हो हाम्रो सँगसँग पनि यी बाटाहरूलाई भएका बाटाहरूलाई स्तरोन्नति गर्नका निमित्त र नपुगेको ठाउँमा बाटा कटान गरेर अगाडि बढ्नका निमित्त त्यो प्रयासमा अगाडि बढिरहेको छु। त्यहाँ जो जबकि यो फिल्डमा आएर हेरिरहँदा म बझाङमै बस्ने बझाङी दाजुभाइहरूलाई पनि यो सुनिरहनु भएको छ भने पनि उहाँहरूलाई ढुक्क हुनका निमित्त गौरव गर्नका निमित्त अनुरोध गर्छु भने जो कि तराईमा बसिरहनु भएको छ बझाङी दाजुभाइहरू उहाँहरूलाई पनि अब तपाईँहरूले हिजो देख्नुभएको बझाङ हिजो देख्नुभएको जय पृथ्वी नगरपालिका र आज सोचिरहेको अबको हुँदै गरेको जय पृथ्वी नगरपालिका भिन्न छ है। तपाईँहरूले त्यो किसिमको मान्छेलाई जिम्मेवारी दिनुभएको छ त्यसैले तपाईँहरू ढुक्क हुनुहोस्। अब
बझाङलाई अझ सुन्दर बझाङ बनाउने सबैको सपना छ। हेर्नुहोस् त्यहाँका हिमाल पहाड तपाईँले देख्नु भएको छ, त्यहाँका जनताहरू अधिकांश जनता भारततिर बस्छन्। अहिले यहाँ कुरा गरौँ अब क्षेत्रजी, उहाँले त धेरै सपना बाँड्नु भएको थियो, ती सपना मध्ये कति प्रतिशत पुरा भएको यहाँले पाउनुभयो? अहिलेसम्म माग्नु भएको छ कि छैन? अहिलेसम्म कोर्डिनेसन भएन, त्यसो भए होइन पराजित भएपछि तपाईँसँग सम्पर्कमा हुनु न मेयर साहब।
अब सुन्नुहोस्
क्षेत्रजी, हजुर हजुर सुन्दैछु।
मेरो उहाँलाई शुभकामना छ, उहाँले मारेको ठाउँमा म सहयोग गर्न पनि तयार छु। तर मैले के गर्दैछु भने अहिलेसम्म उहाँ नयाँ अनुभव उहाँलाई छैन, उहाँ राजनीतिमा नयाँ मान्छे हुनुहुन्छ, विकास निर्माणको उहाँलाई अनुभव छैन, त्यसैले उहाँले सिक्दै गर्नुभएको होला। अहिले उहाँले कामै गरेन भनेर म दोषारोपण पनि गर्दिनँ।
भनेपछि बिरेनजी तपाईँ अहिले सिकुवा हुनुहुन्छ, सिकारु हो त्यसो भए?
ती त पुरानो पहिलेदेखि सुरु भइराखेका कुराहरू हुन्,
नयाँ केही पनि देखेन।
बाटो घाटोका कुरा पनि पहिलादेखि सुरु भइराखेका थिए। खानेपानीको पनि एउटा योजना हाम्रो नगरको योजना त्यो पहिल्यैदेखि क्रममा छ, अब त्यसलाई अगाडि बढाउनुपर्छ। त्यो कुरा सिकेको होइन,
तर खानेपानीको सेवा ल्याउँदैछु मैले धेरै त्यहाँका बझाङी जनतालाई। अहिले मात्रै उहाँले भन्नुभयो, अब हिजोको चैनपुर नगरपालिका थियो, अब चाहिँ त्यसलाई चाहिँ जय पृथ्वी नगरपालिका बनेपछि म चाहिँ परिवर्तन गर्छु र हिजोको त्यो नगरपालिका अब त्यो नगरपालिका रहँदैन, अब नयाँ बनाउँछु भन्नुभएको छ उहाँले।
उहाँले नयाँ बनाउनु पर्छ, नयाँ बनाउनका लागि चाहिँ निर्वाचन भएको हो, उहाँलाई नयाँ बनाउनका लागि हामी सबैको सहयोग रहन्छ। तर कुरा के हो भने त्यसै मुखले नयाँ बनाउँछु भनेर हुँदैन, नयाँ बनाउनका लागि
भिजन चाहियो,
समस्याको विषय गरेर यहाँका आवश्यकता के हुन्, कस्ता कस्ता खालका छोट योजनाहरू बनाएर हामीले अगाडि बढ्नुपर्छ,
धेरै कुरा थाहा नै छैन, विकासी कुरा कसरी गर्नुपर्छ केही पनि अनुभव छैन, त्यसो भए तपाईँ ड्राइभर हो, नयाँ सिकुवा ड्राइभर हो?
हजुर
त्यो अब त्यो चेत्राजीले बुझ्ने कुराहरू भन्ने कुराहरू त्यो मैले अघि भने त्यो उहाँको धर्म हो. अब अन्य कुराहरू मैले के सुरुवाती गरौँ भने कुनै पनि कामको सुरु गर्नको निमित्त मलाई असत्य वा एउटा हिँड्दै गरेको भनेर होइन कि यहाँको जयपृथ्वी नगर एकचोटि सुन्नुहोस् हजुर, जयपृथ्वी नगरपालिकाको मान्छेले तुलनात्मक हिसाबमा को भन्दा को भनेर तुलना गरेर रिजल्ट निकालिसकेको अवस्था हो.
हिजो चुनावको एउटा सिनेरियो फरक फरक बिरेन्जी, अब जनताको बिचमा बोलेका कुरा पुरा गर्नुपर्छ भन्नेतिर सबैको ध्यान छ, किनभने विकास र समृद्धिको युग सुरु भइसक्यो. यहाँलाई थाहा होला
जनताको बिचमा बोलिएका कुराहरूलाई पुरा गर्नुपर्छ भन्ने कुरालाई म पोजिटिभली लिन्छु. यसलाई म त्यसलाई म एउटा आफूलाई दिएको सुझावको रूपमा ग्रहण गर्छु. तर पनि कामको सवालमा मैले क्षेत्राजीलाई मैले जानकारी गरेर भने क्षेत्राजी हिजोको एउटा जिल्ला विकासको सभापति हुनुहुन्थ्यो, उहाँले जिल्ला विकासको सभापति हुँदा यो बगानको सवालमा गरिएका कामहरू कति चाँडो रिजल्ट देखिएका थिए, आफ्नो कार्यकालमा कति गरेका छन्, घाम जसरी संलग्न छ, त्यसको कारणले यो चाहिँ पृथ्वी नगरपालिकाको हिजोको रिजल्टले पनि उहाँप्रतिको गएको त्यो एउटा उहाँप्रतिको विश्वास, उहाँको क्षमता, उहाँको अनुभवको बारेमा त जयपुर नगरपालिकाको यहाँको बझाङवासीहरूले
आरोप लगाउनुभयो. तपाईँ त सिकारु हो रे, तपाईँ त सिकारु ड्राइभरले कसरी ह्यान्डल गर्न सक्छन्, गाडी कतामा खसाउँछ भनेर उहाँले भन्दै हुनुहुन्छ.
कस्तो अब सिकारु ड्राइभर भएको भए, यदि म सिकारु मात्रै भएको भए, ड्राइभर कतै खसाल्ने किसिमको देखिएको भए, मलाई जयपृथ्वी नगरपालिकाको जन एउटा जनताहरूले यो बझाङी जनताहरूले कसरी विश्वास गर्थ्यो होलान्. यदि कोही हाम्रो जय क्षेत्रजी निकै अनुभवी हुनुभएको भए, यदि उहाँको को विश्वास जनताहरूले किन गरेनन्, त्यो त देखाएको छ उहाँको क्रियाकलाप, जो यो अगाडिको जिल्ला विकासको सभापति हुँदाका गरेका क्रियाकलापहरू.
सर तपाईँ भ्रष्ट मात्र भएको भन्ने आरोप लाउनु भयो नि त बिरेन्जीले, त्यो त नतिजा देखिसक्यो त, मलाई आरोप लाउने भनेर उहाँले भन्नुभयो त चेत्राजी. होइन तर उहाँले काम गर्नु नसकेको कुरा त भन्नुभयो नि त, त्यो कुरा मान्न तयार हुनुहुन्न त्यसमा चेत्राजी. आज त्यसो भए यतिखेर हाम्रो बिचमा सम्भवतः लाग्छ केही त्रुटि देखिएको छ, हामी कुराकानी गर्ने प्रयासमा लागिरहेका छौँ. सम्भवतः लाग्छ म यतिखेर कार्यक्रममा छोटो कमर्सियल ब्रेकमा जान्छु, ब्रेकपछि हामी उहाँहरू दुवैजनासँग कुराकानी म पुनः जोड्छु.
हाम्रो अनिल दाजुले नयाँ मोबाइल किन्नु भएको छ, खै खै हेरौँ.
किन्नु त किन्यो तर ब्याट्री नै टिक्दैन यार, फेरि बजारभरि खोजियो तर कहीँ पाएन.
कसले भन्यो ब्याट्री पाइँदैन? अमन मोबाइल सेन्टर छ नि, नयाँ मोबाइलको ब्याट्री पनि पाइने, ग्यारेन्टीका साथ मोबाइल पनि बनाइने, र ब्याट्री नमिल्ने मोबाइलको ब्याट्री पनि बनाइने ठाउँ. मोबाइल अनलक गरिनुका साथै सफ्टवेयर पनि हालिन्छ. हो त, सम्पर्क अमन मोबाइल सेन्टर, बस पार्क निकास गल्ली, 98485858660.
आईडी के सहयोग में पारस्परिक जवाबदेहता कार्यक्रम से जनहित के लायक जारी संदेश.
मात्र 2999 में
दस महिना चाहिँ तातो भएको छ कि यति गडबडी भएको थियो चिसो भएको थियो तपाईँहरूलाई थाहा पाइसक्नु भएको छ सुनाउनु भएको छ भने अब यतिखेर पुरा उहाँहरू दुवैजनालाई म कार्यक्रममा वेलकम गर्न चाहन्छु बझाङ नगर बझाङ जिल्लाको चाहिँ जयपृथ्वी नगरपालिकाको विषयमा आज हामी कुराकानी गर्दैछौँ झन्डै 32 करोड रुपियाँ चालु आर्थिक वर्ष जुन गत वर्षको रहेको थियो 74-75 का लागि छुटिएको बजेटको कति प्रतिशत अंश उहाँले खर्च गर्नुभयो र जनताको बिचमा के विकास निर्माण कार्यलाई उहाँले अनुभूति हुने गरेर देखाउन सक्नु भएको छ यो विषयमा हामी कुराकानी गर्दैछौँ हामीसँग दुवैजना हुनुहुन्छ चेत्राजी हुनुहुन्छ चेत्रा बजाल हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता बजालजी यहाँलाई पनि स्वागत छ त्यसै गरी हामीसँग मेयर हुनुहुन्छ वीरेन्द्र खड्गा वीरेन्द्रजीलाई पनि वेलकम गर्छु वीरेन्द्रजी यहाँलाई पनि स्वागत छ अब कुरा गरौँ खास गरी एक वर्षमा तपाईँले गरेको कामको समीक्षा गर्दा त्यहाँका जनतालाई चाहिँ कृषिमा आत्मनिर्भर बनाउने कुरा कृषिलाई आधुनिकीकरण गर्ने कुरा र त्यहाँ बझाङी जनतालाई जुन अब भनौँ न कृषिमा प्राविधिकहरूलाई भित्राएर अझ नयाँ उन्नत किसिमका बिउबिजन दिएर त्यहाँ चाहिँ विकास गर्ने कुरा कृषिलाई चाहिँ अझ फस्टाउने कुरामा तपाईँको ध्यान गएको छ कि छैन खास गरी बझाङ जयपृथ्वी नगरपालिका चैनपुर क्षेत्रको कुरा गरौँ
अब यतातिर के थियो भने अब हामीसँग प्रायः जसो सबै मान्छेहरू धेरै हाम्रो प्रायः पहिलादेखि नै कृषिमा आत्मनिर्भर भएको कृषिमा नै बढी लगानी भएको समयको लगानी होस् अब यो अन्य आफ्नो अन्य लगानी होस् कृषिमा लगानी भएको नगरपालिका क्षेत्र हो अब अहिले पछिल्लो दिनमा त्यसले हिजोको निर्वाहमुखी कृषिले अब त्यसलाई व्यवसायतिर लैजानुपर्छ भन्ने हाम्रो मनसाय हो त्यसका निमित्त धेरै कुराहरूको आधारहरू चाहिँदो रहेछन् अब हामीले देख्यौँ यो पहाड जिल्लामा भूगोल अलि नमिलिरहेको अवस्था यदि खेती गर्न चाहँदा पनि पानीको अपर्याप्त भएको र खेती गर्न चाहँदा पनि आधुनिक खेती गर्न चाहँदा पनि बिउ बिजनका आधुनिक बिउ बिजनहरूका अभाव भएको दक्ष जनशक्तिको अभाव भएको क्षेत्र हो अब अहिले पछिल्लो दिनमा हामीले अब कुनै एउटा फाँट छन् जहाँ पर्याप्त खेती गर्न सकिन्छ त्यहाँ उत्पादन लिन सकिन्छ तर त्यो ठाउँमा सिँचाइको अवस्था छैनन् त्यसैले अब भोलि हामीले त्यो ठाउँको यसलाई हामीले कृषिको उत्पादन क्षेत्र हो है भनेर किटानी गरेको हामीले नगरपालिकाले हामीले अड्कल गरिरहेको ठाउँलाई हामीले यहाँ पानीको आधार एउटा पर्याप्तता निकाल्नु खोज्नुपर्छ भन्ने हामीले पानीको निमित्त लगानी गरेको र सोचिरहेको अवस्था हो अनि दक्ष जनशक्तिका निमित्त हामीसँग रहेको कृषिको मौजुदा प्राविधिक शक्ति र अन्य कृषिका अनुभवी साथीहरूसँग सुझाव सल्लाहका आधारमा अनि कहाँ के गर्न सकिन्छ त्यसका कुन कुन के पोकेट क्षेत्रहरू हुन् ती पोकेट क्षेत्रहरू तरकारीका पोकेट
क्षेत्रहरू जस्तै जैनपुरमा चाहिँ के उत्पादनलाई बढी प्राथमिकतामा होला नि तपाईँले ब्लक एरियाहरू जस्तो यो पकेट एरियामा चाहिँ गर्न सकिन्छ है यो क्षेत्रलाई हामीले विशेष प्राथमिकता र अनुदान दिनुपर्छ त्यो किसिमको सब्सिडी दिने कुरा कृषकलाई प्रोत्साहन गर्नेतिर मेयर साहबको ध्यान जान सक्यो मेयर साहब
हजुर हामीले यसलाई एउटा पोखरी क्षेत्र निर्धारण गरिसकेको अवस्था हो हामीसँगै जयपृथ्वी नगरपालिकाको 11 नम्बर क्षेत्र छ जसलाई सुइलमयाना क्षेत्र भन्छौँ आलु र कोतोको निमित्त हाम्रो आलुको निमित्त पोखरी क्षेत्र निर्धारण गरिसकेको छ लगानी भइसकेको छ आउटपुट निस्किसकेको अवस्था हो त्यसको निमित्त हामी अगाडि बढिरहेका छौँ उहाँहरूसँगलाई आधुनिक अहिले किसिमको दक्ष एउटा सिप दिनका निमित्त मल बिउहरूको आधुनिक त्यो ठाउँमा
एभाइलेबल हुन्छ
केही कुरो भन्दा छु सर मैले के कुरा भन्दैछु भने त्यो ठाउँमा हामीले दिइसक्यौँ उहाँहरूबाट हामीले रिजल्ट लिइसक्यौँ
कस्तो परिवर्तन पाउनुभयो हिजोको कृषि प्रणाली हिजोको गर्ने कृषि खेती र अबको खेती प्रणालीमा के परिवर्तन पाउनुभयो तपाईँले अनुदान दिएपछि
हो त्यसैले हिजोको उत्पादन र आजको उत्पादनले फरक देखाएको छ हिजोको उहाँहरूको सन्तुष्टि र आजको सन्तुष्टि हिजो हामीले उत्पादन गऱ्यौँ र हामीले निर्वाहमुखी उत्पादन गऱ्यौँ अहिलेको अब अहिलेको हामीले उत्पादन गऱ्यौँ अहिले व्यवसायमुखी उत्पादन गऱ्यौँ अनि त्यस्तै हामीले फलफुलका पोकेट क्षेत्रहरू निर्धारण गरेका छौँ हामीले तरकारीका अन्य तरकारीका धानबालीका पोकेट क्षेत्रहरू यहाँ हामीसँग बिचमा रहेका जुन फाँटहरू छन् एउटा धानबाली गहुँबाली उत्पादन हुने क्षेत्रहरू छन् देउल गोलाई अनि चैनपुर डुम्री पणेश जस्ता क्षेत्रहरू भोपुर जस्ता क्षेत्रहरू यी क्षेत्रहरूलाई पनि हामीले अब धान र गहुँको निमित्त पोकेट क्षेत्र निर्धारण गरेका छौँ यसो गरेर त्यहाँको मान्छे जन किसानहरूलाई के दिन सकिन्छ उहाँहरूलाई अहिलेको आधुनिक क्षमता एउटा सिकाउन सकिने हो कि आधुनिक अहिलेको बढीभन्दा बढी उत्पादन दिने बिउ दिन सकिने हो कि यसको निमित्त हामीले लगानी गरिसकेका छौँ अब यहाँको हिजोको धान र आजको धान हिजोको गहुँ र आजको गहुँको उत्पादन कुन रूपले अगाडि बढिरहेको छ किसानहरूलाई मलको निमित्त अनुदान दिने
उहाँले त धेरै चेन्ज गरिसक्नु भएको रहेछ नि त्यहाँको कृषि प्रणाली नै परिवर्तन भयो भनेर भन्नुभयो त्यसमा त्यहाँ देखिएको छ त्यो त्यहाँका जनताले महसुस गरेका छन् कृषक दाजुभाइहरूले महसुस गरेका छन् कि केही परिवर्तन होइन तपाईँ जनताको प्रतिनिधि हेर्नुहोस् तपाईँले सामूहिक रूपमा जनताको भोइस बोल्नुहोस् आज नेपाली काङ्ग्रेसको नेता पनि हो तपाईँ विपक्षीको नेता हेर्नुहोस्
त्यसैले यसको लागि तपाईँले अनुसन्धान गर्नु पर्यो यहाँका जनतालाई बुझ्नु पर्यो म कति मात्रै भन्न चाहन्छु भने उहाँ निर्वाचित हुनुभएको छ, उहाँमा काम गर्ने हौसला छ, जागर छ, उहाँ इमान्दार पनि हुनुहुन्छ भन्ने मैले खानेको छु र प्रतिफल एकै वर्षमा सबै कुरा चमत्कार भइहाल्दैन। त्यसको लागि मेरो कति मात्रै भनाइ हो भने नयाँ योजनाहरूको सुरुवात गर्नु पर्यो जसको प्रतिफल एमपी वर्षपछि देखिनेछ।
अहिले अहिले देखेको छैन त्यसो भए चेत्राजी, अहिले केही पनि देखेको छैन।
अब अहिले के छ भने जो उहाँले भन्नुभयो त्यो सुरुवाती कुरा होला, मैले त्यसको जानकारी मलाई प्राप्त छैन। जस्तो उहाँले सुईल महिनामा आलुमा लगानी भयो भन्नुभयो, त्यो लगानी हुनुपर्ने ठाउँ पनि हो, त्यो लगायत पिमी छ, हाम्रो वडा नम्बर 8 को बारी छ, अन्य ठाउँहरू पनि छन् जहाँ आलुको कसैको सम्भावना छ। र सेती बेल्टमा धान गाउँको जो उहाँले सम्भावना भन्नुभयो त्यो पनि सही कुरा हो। तर अब के भने हामीले एकै वर्षमा वीरेन्द्र खड्काले चमत्कार गरेन भनेर हामीले भन्न पनि मिल्दैन, उहाँले पनि एकै वर्षमा मैले चमत्कार गरेँ भनेर भन्न पनि मिल्दैन। किनभने अहिलेको एक वर्ष भनेको योजना बनाउने सुरुवात गर्ने समय हो, योजना बनाउने समय हो, यसको रिजल्ट त दुई तिन वर्षपछि देखिन्छ। अहिले के वीरेन्द्र खड्कासँग जादुको छडी छ र हामीले एक वर्षभित्रै त्यसको प्रतिफल आएन पनि म भन्दिनँ। हेर्नुहोस् त्यसको गैर जिम्मेवार कुरा पनि गर्नु हुँदैन।
तर कृषि प्रणालीमा परिवर्तन भयो, हिजोको उत्पादन र आजको उत्पादन परिवर्तन छ भनेर सुन्नु भएको भएन यहाँले चेत्राजी?
परिवर्तन भएको छ भने राम्रै कुरा हो, त्यो परिवर्तन भएको छ भने त जनताले महसुस गरेका छन् भने त्योभन्दा राम्रो सुन्दर कुरा त केही पनि हुँदैन नि त। अब उहाँले भन्ने कुरा हो, मेयर साहबले मैले केही पनि गरिनँ, म केही पनि गरिराखेको छैन, म मेयर भएर सुतिराखेको छु भन्ने
अब क्षेत्रजी कुरा गरौँ, खास गरी स्थानीय तहका निर्वाचित जनप्रतिनिधि सेवामुखी बढी भयो, अर्थात् खास गरी विलासी लाइफ जिउन लायो, सेवा सुविधा बढी लियो भन्ने कुराहरू चारैतिर उल्लेख पनि छ। पछिल्लो समय प्रदेश सरकारले पनि अब तपाईँका मेयर वीरेन्द्र खड्कालाई 35,000 रुपियाँ स्यालेरी दिनुहुने भयो शपथ खाएको दिनदेखि, अर्थात् एक वर्षको अहिले एकमुष्ट उहाँले जगेडा कोषबाट पैसा पाउनुहुन्छ। अब बुझ्नुभयो, सेवा सुविधा लिनु भएको छ भने यो जुन सेवा सुविधा र जुन जनताका प्रतिनिधिलाई चाहिँ राज्यले चाहिँ दिएको अहिले यो फेसिलिटी जुन हेरिरहनु भएको छ यसलाई कसरी हेर्नु भएको छ तपाईँले खास गरी क्षेत्रजी?
यो एकदमै यो स्वाभाविक कुरा हो, यो स्वाभाविक र यो साधारण कुरा हो। किनभने जनप्रतिनिधि भइसकेपछि उसले आफ्नो घरको काम गर्न पाउँदैन, उसले आफ्नो पेसा व्यवसाय गर्न पाउँदैन, उसले समाजको काम गर्नुपर्छ, उसले जनताको काम गर्नुपर्छ र आफ्नो समय उसले समाजका लागि व्यवहार गर्नुपर्छ। त्यसो भएको हुनाले जनप्रतिनिधिको पनि उसले आफूले पनि खानुपर्छ, उसको परिवार पनि जनप्रतिनिधिमा आशी हुन्छ, उसको छोराछोरी पढाउनुपर्छ, श्रीमती विनय भेजा उपचार गर्नुपर्छ। त्यसो भएको हुनाले अहिलेको सरकारले जुन जनप्रतिनिधिको लागि पारिश्रमिकको व्यवस्था गरेको छ त्यो स्वाभाविक रूपमा लिन्छु,
त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ। तर धेरै स्थानीय तहका जनताका जनप्रतिनिधिहरूले तेल सञ्चार होइन लगायतका विभिन्न खर्चहरू योजनाहरू भ्रमण भत्ताहरू लिएको कुरालाई त्यसो भए तपाईँले त्यहाँ बजाङमा देख्नु भएको छ कि छैन? वीरेन्द्र खड्काजीले लिनुभएको कुराहरू सुन्नमा आएको छ कि छैन तपाईँलाई?
अब कुरा के छ भन्नुहुन्छ भने हामीले कुरा व्यवहारिक र हामीले प्र्याक्टिकल कुरा गर्नुपर्छ, सैद्धान्तिक कुरा सैद्धान्तिक कुरा गरेर हुँदैन। मेरो आफ्नो स्पष्ट धारणा के छ भन्नुहुन्छ भने जनप्रतिनिधिले सुविधाहरू लिनुपर्छ, जनप्रतिनिधिले अब सुविधा आवश्यक पर्छ त्यो लिनुपर्छ, तर जनप्रतिनिधिले भ्रष्टाचार गर्नु हुँदैन। भ्रष्टाचार गर्नु चाहिँ एकदमै गलत हो। आफूले नियम कानुनले मिल्ने र मिल्न लिन सुहाउने सुविधाहरू जनप्रतिनिधिले उपभोग गर्नुपर्छ र त्यो गरे मात्रै जनप्रतिनिधिले काम गर्न सक्छ। तर भ्रष्टाचार
सेवा सुविधा लिनु पर्यो तर जनताको लागि काम गर्नु पर्यो होइन? त्यसो भए वीरेनजी, मेयर साहब
हजुर,
उहाँले भनेको कुरामा तपाईँको टिकट टिप्पणी के छ? खास गरी स्थानीय तहका जनताका जनप्रतिनिधिले सेवा सुविधा लिनुपर्छ तर भ्रष्टाचार गर्नु हुँदैन र जनताको काम गर्नुपर्छ भन्नुभयो उहाँले।
म यसलाई उहाँले दिनुभएको त्यो जुन उहाँको प्रतिक्रिया छ यसको उहाँको सुझाव हो, मैले पनि यसलाई सकारात्मकै सम्झन्छु। उहाँ पनि एउटा नेता हो, हिजोको जनप्रतिनिधि हो, म पनि आजको नेता हो, भोलि अर्को मान्छे आउँछ, अर्को जनप्रतिनिधि आउँछ। तर हामीले यो ठाउँमा आउँदा हामीले भोलि सेवा सुविधा लिउँला, हामी केही ढङ्गको सुविधा लिउँला भनेर आएको होइन नि। यो ठाउँमा पुगिसकेपछि राज्य संयन्त्रले सिस्टमले अब नीति नियमले पाउँछ भने अब लिनु पनि पर्छ, अब दिनु पनि पर्छ। यो उसले अब हाम्रो चेत्राजीले भन्नुभयो जस्तै त्यो स्वाभाविक पनि हो भन्ने ठान्दछु म त।
अब स्वास्थ्यमा के सुधार गर्नुभयो तपाईँले एक वर्षमा?
हजुर,
स्वास्थ्यमा के परिवर्तन गर्नुभयो एक वर्षमा मेयर साहब?
अब म यहाँलाई के जानकारी गराउँ भने अब मैले यो देखिने किसिमका के गरेँ, कहाँ कति औषधिको सवालमा सोचेँ, कहाँ के गरेँ भन्ने भन्दा पनि यहाँ हामीसँग मैले अघि जानकारी गराएँ यही नगरपालिकाभित्र अति दुर्गम पनि ठाउँ पनि छ र मध्य खालको क्षेत्र पनि छ, जहाँ कि सजिलैसँग स्वास्थ्यको पहुँचमा नरहेका ठाउँहरू पनि मैले अघि नाम लिएँ, सुइल मयाना क्षेत्र बारिल क्षेत्र यतातिर धौनाउ क्षेत्र यता कैलाश क्षेत्र हामीले यहाँभित्र नगरपालिका आफै दुर्गम हो तर त्यो भित्रका पनि अझ दुर्गम ठाउँहरू छन्। अब यी ठाउँको मान्छेले सामान्य सिटाप मलको निमित्त र सामान्य घाउ चोटपट पटक लाग्दाका पट्टीका निमित्त पनि सदरमुकाम आउनुपर्ने अवस्थाका ठाउँहरू पनि छन्। त्यसैले त्यो ठाउँलाई त्यही किसिमको सेवा उपलब्ध हुनका निमित्त मैले आफ्नो प्रक्रियाहरूलाई मैले अझ फेरि यहाँहरूले भनिरहँदा सारा मैले गरेँ भन्ने होइनन्, तर अहिले हामीले त्यसलाई ती ठाउँहरूलाई अहिलेको प्राथमिकता राख्नुपर्छ है भनेर ती ठाउँमा स्वास्थ्य क्लिनिकहरू अवस्था दिएर उहाँहरूलाई त्यो सामान्य एउटा सुविधाबाट उहाँहरूले त्यो सामान्य सेवा लिनका निमित्त तिनवटा स्वास्थ्य क्लिनिकको सुरुवाती गरेको छौँ। ती ठाउँ नत्र भने अब त्यो ठाउँ त अन्यमा पनि जाँदो होला, यहीँभित्र पनि यो सदरमुकाम क्षेत्रभित्र पनि आवश्यक छन्, तर पनि प्राथमिकताको क्षेत्र के हो है, ती ठाउँमा सुइलमयानामा हो है, बारिलमा हो
है, जनताले स्वास्थ्यको सुविधा पाएका छन् मेयर साहब आएपछि, त्यसो भए होइन
यसले प्राथमिकतामा ती ठाउँलाई राखेर हल्का भए पनि अगाडि बढेको छु। अनि यो त जिल्ला स्वास्थ्य क्षेत्रको पनि अब करिब करिब स्वास्थ्य जिल्लाको स्वास्थ्य पनि हाम्रै भित्रको सम्पत्ति र त्यसको जिम्मेवार निगरानीको त्यसको अभिभावकत्वको जिम्मा मैले यो नगरपालिकाले लिनुपर्ने भएको हुनाले त्यहाँतिर पनि मेरो एउटा निगरानी छ। स्वास्थ्यलाई सिस्टममा लैजानुपर्छ, स्वास्थ्यको साथीहरूमा सक्रियताका निमित्त हामीले पनि निगरानी गर्नुपर्छ उहाँहरूको
क्षमता। अब बझाङ्गी जनता उपचारका लागि कैलाली कञ्चनपुरका यी ठुला हस्पिटलमा आइरहनु पर्दैन, तपाईँ ग्रामीण क्षेत्रमै उपचार गर्ने व्यवस्था मिलाउनुहुन्छ, डाक्टर उपलब्ध गराउनुहुन्छ, प्रविधि लगेर जान सक्नुहुन्छ, त्यसो भए इक्विपमेन्टहरू
मैले तपाईँलाई जानकारी गराउँ, अहिलेसम्म सबै कहीँ कतै पनि काठमाडौँको बिरामीहरूले अमेरिका गइरहनु पर्ने अवस्था छ, धनगढीको मान्छेले काठमाडौँ गइरहनु पर्ने अवस्था छ भने बझाङको मान्छेले बझाङबाट बाहिर जानु पर्दैनन्, जयपुरी नगरपालिकाको मान्छेले यहाँबाट बाहिर जानु पर्दैनन् अब भनेर त म भन्न सक्दिनँ। यहाँको क्षमताले भ्याउन सक्ने सेवा सुविधाका निमित्त थप इक्विपमेन्टहरू के ल्याउन सकिन्छ, ती थप इक्विपमेन्टहरू ल्याउनका निमित्त मेरो प्रयास छ।
विशेषज्ञ डाक्टरको उपलब्धता भयो, त्यसो भए बझाङ्गी जनताले विशेषज्ञ डाक्टरको सरसल्लाहबाट औषधि उपचार गर्न पाएका छन् मेयर साहब?
पाइरहनु भएको छ हजुर, एउटा अब यहाँ पनि अब डक्टर साहबहरू विज्ञ साथीहरू आफ आफ्नै स्पेसियलिस्ट डक्टरहरू हुनुहुन्छ, उहाँहरूले सेवा दिइरहनु भएको छ। कहिले काहीँ अब थपका निमित्त कहीँ अब शिविरहरू सञ्चालन गरेर उहाँहरूलाई एउटा सेवा दिइरहेका छौँ, अनि त्यो शिविर कतै अब ठाउँ ठाउँमा हामीले गाउँ ठाउँमा शिविर सञ्चालन गरेर उहाँहरूलाई केही ठाउँमा पनि के छ उहाँहरूले सुतिरहेको मान्छेलाई अब भित्री रूपले म स्वस्थ देखिरहेको हुन्छु, स्वस्थ देखिरहँदा बाहिर देखिँदैनन्, भोलि त्यसको सवालमा कहीँ शिविर चलाएर पनि हामीले महिलाहरूका निमित्त पनि कहीँ कतै केही गर्न सकिन्छ कि, जस्तै पाठे घरका कुराहरू छन् त्योतिर पनि अलिअलि हामीले सोचिरहेको अवस्था र अगाडि बढिरहेको अवस्था हो।
मैले
हाम्रो क्षेत्रजीले भन्नुभयो जस्तै सारा मैले सबै सकिहालेँ अब बाँकी छैन
भन्ने सुरुवाती चरण हो, हेर्नुहोस् एक वर्षमा छ योजना तर्जुमा गर्ने, उहाँले भने जस्तै योजनाहरू बन्ने प्लानिङहरू गर्ने, त्यसपछि दीर्घकालीन अल्पकालीन मध्यकालीन रूपमा तपाईँहरूले अब क्रमबद्ध रूपमा चाहिँ विकासी कार्यक्रम गर्नुहोला, त्यहाँको जनताको परिवर्तन गर्नुहोला, होइन हरेक किसिमले विकासी अनुभूति गर्नुहोला। क्षेत्रजी अब उहाँले भनेको कुरा स्वास्थ्यको कुरा गरौँ, धेरै परिवर्तन गर्ने कुरामा तिनवटा क्लिनिक पनि खोलेको छु भन्नुभयो, त्यो देखिन्छ त्यहाँ जनताको बिचमा, त्यो उहाँहरूले सेवा सुविधा पाउनु भएको छ स्वास्थ्यको?
अब कुरा के छ भने पहिला तपाईँको 48 सालमा नेपाली कायस्थको जनयुद्ध सरकारले प्रत्येक गाविसमा उपस्वास्थ्य चौकी भनेर त्यो अवधारणा ल्याएको थियो, त्यो अनुसार प्रत्येक गाविसमा स्वास्थ्य चौकीहरू चलिरहेका थिए। अहिले त्यसलाई पछि सरकारले अपग्रेड गरेर स्वास्थ्य चौकी बनाएको अवस्था हो, हाम्रो 6 गाविस मिलेर यो जय पृथ्वी नगरपालिका बनेको हो र यसमा पछिल्लो पिरियडमा केन्द्रीय सरकारले नै नगरपालिका बनिसकेपछि हरेक वडामा एउटा स्वास्थ्य चौकीको अवधारणा ल्याएको छ होइन, र उहाँले पनि नगरपालिकाले पनि मेयर साहब आइसकेपछि पनि त्यसमा सपोर्ट नै भएको होला, उहाँले भनेको त्यो कुरा ठिकै होला, तर जनशक्तिको अझ पनि तपाईँको अभाव नै छ, किनभने अहिले पनि सङ्क्रमणकाल नै छ। अब जनशक्तिको यो आपूर्ति एउटै अब नगरपालिकाले चाहेर मात्र पनि हुँदैन, तपाईँको केन्द्रीय अब हामी भर्खरै यो विकेन्द्रीकरणमा हामी आएका छौँ, तिनका तहको सरकारको स्थापना भएको छ, अहिले स्थानीय तहको सरकारले सम्पूर्ण कुरा अहिले नै गरिहाल्छ र गर्नुपर्छ भन्ने पनि छैन, धेरै अप्ठ्याराहरू छन् त्यो पनि मैले बुझिहाल्छु तपाईँको।
अब क्षेत्रजी कुरा गरौँ अब किन, खास गरी भने पछिल्लो समय सङ्घ संस्थाका नाममा चाहिँ लाखौँ रुपियाँ चाहिँ बाँडेका कुराहरू धनगढीदेखि लगायत विभिन्न तपाईँका स्थानीय तहहरूमा देखिन्छ, जहाँ चाहिँ मेयर उपमेयर र नेता कार्यकर्ताकै सङ्घ संस्थालाई चाहिँ पैसा बाँडेर जनतालाई चाहिँ सुशिक्षित गर्ने जनचेतनामूलक आत्मनिर्भर कुरा शिपमूलक कार्यक्रमका लागि छुट्याइएको बजेटको कार्यान्वयनको कुरा गर्ने हो भने बझाङको जयपृथ्वी नगरपालिकामा के छ, तपाईँले कसरी हेर्नु भएको छ?
यो एनजिओको कुरा अब सुन्नुहोस्, कुरा के छ भने एनजिओहरू तपाईँको 99% एनजिओहरूले तपाईँको
उनीहरूले कागजमा जे कुरा पेस गर्छन् जे कुरा उनीहरूले लक्ष्य राखेका हुन्छन् त्यो कुनै पनि हातमा गर्दैनन्। यहाँ के हो भनेको एउटा कागज पत्र देखाएर प्रतिवेदन राम्रो बनाएर विधान राम्रो देखाएर कार्यक्रम देखाउने तर काम नगर्ने संस्था भनेको एनजिओ हो। गरिहाले पनि आफ्नै नाताको त आफ्नै पार्टीका मान्छे आफ्नै नजिकका मान्छेलाई लाभान्वित गर्ने कुरामा एनजिओहरू अगाडि बढेका छन्।
त्यो पृथ्वी त्यो जय पृथ्वी नगरपालिकामा छ कि छैन? त्यो जय पृथ्वी नगरपालिका बजाङमा छ कि छैन?
यहाँ पनि त्यस्तो यो एनजिओबाट कुनै उल्लेखनीय काम कुनै जनतामा देखिने किसिमको प्रगति भएको मैले देखेको छैन।
मेयर साहब उहाँले आरोप लाउनु भयो नि त त्यसो भए कार्यकर्ता भनौँ न पक्ष पोषण गर्न भरण पोषण गर्नमै त्यसो भए तपाईँले चाहिँ सबै बजेट चाहिँ भनौँ न यो एनजिओलाई दिनु पऱ्यो हो।
एनजिओका निमित्त हामीले जय पृथ्वी नगरपालिकाले एनजिओमा लगानी भएको छैन हाम्रो। अनि हामीले अब आफूले आफ्नो जुन जय पृथ्वी नगरपालिकाले विनियोजन गरिएका बजेटहरूका सवालमा सबै ठाउँहरूलाई गाउँलाई प्राथमिकताका आधारमा अगाडि बढाएको छ। एनजिओहरूलाई पक्ष पोषण गरेर
एनजिओहरूलाई कार्यकर्ता आफ्ना नाताको त आफ्नै श्रीमान श्रीमतीको चाहिँ रहेका एनजिओहरूलाई दिएका कुराहरू हामीले धेरै पटक समाचार बजाइसक्यौँ, धेरै पटक मैले फलोअप गरेको छु। किनभने यो देखिन्छ यो चरित्र तपाईँमा छ कि छैन त्यस्तो गर्ने?
अब त्यो मैले आफैले भन्ने भन्दा यहाँको मलाई चिन्ने जान्नेहरूले बढी बुझ्नुहुन्छ होला। मैले मेरो व्यवहारले बढी बुझाउँछ। मैले आफ्नोलाई नाता गोतालाई आफ्नो कुनै एउटा कार्यकर्तालाई यसरी मैले गर्दिनँ यसले यसको स्वभावैले त्यो गर्दैन भनेर मलाई विश्वास गरेका छन्। मैले उहाँहरूको त्यो विश्वासका आधारमा अगाडि बढ्ने
एनजिओको विधान हेर्नुहुन्छ कि एनजिओले लिने कार्यक्रमको त्यो भनौँ न उद्देश्य प्रकाशित गरेको तपाईँ त्यतिखेर दिँदाखेरिको त्यो डकुमेन्ट हेर्नुहुन्छ कि अनुहार हेर्नुहुन्छ?
त्यो अनुहार भन्दा उहाँहरूले हामीसँग अब हिजोको जुन आउने यो एनजिओहरूको प्रक्रिया र अहिलेको प्रक्रिया भिन्न छ। अब हिजो एउटा अब जिल्लामै आएर आफ्नो समन्वयात्मक ढङ्गले एउटा जीविस मार्फत अगाडि बढ्नुहुन्थ्यो, अहिले पालिका अन्तर्गत गएर उहाँहरूले अगाडि बढ्नु भएको छ। मैले जय पृथ्वी नगरपालिकामा धेरै ठुलो एनजिओहरू त्यति साह्रो देखेको पनि छैन, सामान्य किसिमका एनजिओहरू हुनुहुन्छ। उहाँहरूले अब उहाँहरूको लक्ष्य अनुसार के छ हामीले पनि अब एक वर्ष भएको छ भर्खर उहाँहरूले आफ्नो म आइसके पछाडि नयाँ सुरु गरेका एनजिओहरू पनि छैनन्, हिजोदेखि थालनी सुरु गर्दै गर्नुभएका एनजिओहरूलाई अब तपाईँहरू र हामी मिलेर हामी दुइटै विकासका साझेदार हो त्यसैले हामीलाई
आत्मनिर्भर बनाउने कुरा सिपमूलक कार्यक्रमका लागि धेरै बजेट हुन्छ हेर्नु स्थानीय तह लगायत हरेक ठाउँमा चाहिँ एनजिओहरूले काम गरेर आउँछन् तर त्यसको उपलब्धि हेर्ने भने कहिले पनि देखिँदैन भन्छन् सबैले होइन, त्योतिर तपाईँको विशेष ध्यान जाओस्। चेत्राजी अब नयाँ आर्थिक वर्ष 75-76 लागि उहाँले चाहिँ बजेट तथा नीति कार्यक्रम ल्याउँदै हुनुहुन्छ, बजाङको तत्कालको समस्या के छ त्यसलाई कसरी सम्बोधन गर्ने कसरी समाधान गर्नतिर नीति तथा कार्यक्रम आउनु पर्ला आगामी वर्षको लागि?
अब सबभन्दा पहिला उहाँले म मेयर साहबलाई अब हेर्न त आउनु भइरहन्छ, उहाँको प्रयासमै इमान्दार नै मैले देखेको छु। तर सबैभन्दा पहिला तपाईँले भनेको प्रश्नलाई हामीले केन्द्रमा राखेर यो जयपुरी नगरपालिकाले एउटा कार्यक्रमको आयोजना गरेर यहाँका सबै विज्ञ बुद्धिजीवीसँग सल्लाह गरेर जयपुरी नगरपालिकाका समस्याहरू के हुन् र त्यसका चुनौतीहरू के हुन् त्यो विषयमा एउटा छलफल गरेर यहाँको आवश्यकता पहिचान गर्न जरुरी मैले देखेको छु। र त्यसपछि एक नम्बर, दुई नम्बर, तिन नम्बर हामीले प्राथमिकता निर्धारण गर्नुपर्छ। हामीले कसरी पाँच वर्षपछि हामीले प्रतिफल यहाँ देखिने गरी काम गर्ने, म के चाहन्छु भने उहाँ मेरो साथी पनि हुनुहुन्छ, गाउँको छिमेकी गाउँको मान्छे पनि हुनुहुन्छ। म चाहन्छु वीरेन्द्र खड्काजी प्रमुखको रूपमा सफल हुनुपर्छ किनभने अहिले सिंहदरबारको अधिकार गाउँमा आएको छ, एउटा हामी नयाँ निर्वाचन सम्पन्न भएको छ, यो प्रयोग नेपालमा सफल हुनुपर्छ भन्ने म ठान्दछु। किनभने हामी नै विकेन्द्रीकरणका लागि लडेका मान्छे हौ, हामीले म जिल्ला विकासमा हुँदा अथवा नहुँदा हरेक पटक यो सिंहदरबार अधिकार गाउँमा आउनुपर्छ भएर त्यो आन्दोलनमा सरिक भएको मानिस हुँ म। त्यसो भएको हुनाले अहिले पनि यो स्थानीय तहको जुन अधिकार छ यो सुदृढ हुनुपर्छ र संस्थागत हुनुपर्छ र अहिलेका स्थानीय तह सफल हुनुपर्छ भन्ने म धारणा राख्छु। त्यसका लागि हामीले कार्ययोजना बनाउनु पर्यो, पाँच वर्षको पूर्व योजना
प्लानिङ गरेर जानु पर्यो, प्लानिङ गरेर जानु पर्यो। त्यसो भए चेत्राजी अब मेयर साहब सम्भवत लाग्छ मेयर साहब हाम्रो टेलिफोनमा हुनुहुन्छ या हुनुहुन्न प्राविधिक मित्र आइडिजी हुनुहुन्छ उहाँलाई म फेरि जोड्न आग्रह गर्छु, खास गरी हामी कार्यक्रमको अन्त्य अन्त्यमा छौँ, सम्भवत लाग्छ उहाँले कुराकानी गर्दै हुनुहुन्छ कि हामी चेत्राजी अब यो कुराकानी गर्दा आर्थिक वर्ष 75-76 का लागि नीति तथा कार्यक्रमहरू आउँदैछ जनताले चाहिँ धेरै आशा अपेक्षा बोकेका छन् बझाङी जनताले किनभने सिंहदरबार गाउँ गाउँमा आयो भन्छन् तर बेला बखतमा सुन्नमा आउँछ सिंह आयो दरबार आएन यी किसिमका भानहरू जनतामा भइस पनि सुनिन्छन् मेयर साहब
हजुर
उहाँले नीति तथा कार्यक्रम र सबै कुराहरू बनाएर छलफल गरेर यहाँको समस्या चुनौतीलाई समाधान गर्ने गरेर आगामी वर्षमा चाहिँ जानुपर्छ भन्दै हुनुहुन्छ आगामी वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याउँदै हुनुहुन्छ 75-76 का लागि हिजो 32 करोडबाट अब केही नभए पनि सिलिङ बढ्ला कस्तो नीति तथा कार्यक्रम ल्याउँदै हुनुहुन्छ अलिकति बताउनु त बजाङ्गी जनतालाई
मैले के सोचिरहेको भने मैले अगाडि कतिपय कार्यक्रमहरू छन् अहिलेको बजेटिङ गर्दा अगाडिको पोहोरको वर्ष सोचिरहेका पोहोरको वर्षभन्दा अगाडि हामीभन्दा अगाडिको अनुभवी साथीहरूले गरेको कार्यक्रमहरूलाई कतिपय कार्यक्रममा निरन्तरता दिनुपर्ने अवस्था होला अर्को मैले आफूले सोचिरहेको जस्तै हामीले हिजो अब नगरपालिका के बनाउने भन्ने किसिमको जो सोचिरहेका छौँ नयाँलाई पनि मैले प्राथमिकता दिएर अहिले नयाँका आधारमा पनि अगाडि बढाउनु पर्नेछ अनि हामीले जयपुर नगरपालिकाको एउटा भिजन बनाएका छौँ अब त्यसलाई पनि अब नयाँ नगरपालिका बनाउनका निमित्त कृषि स्वास्थ्य संचार जस्ता किसिमका कुराहरूमा हाम्रा खानेपानी सिँचाइका कुराहरूमा के लगानी गर्नुपर्छ यी तिनै विषयहरूलाई अहिले हामीले
थाहा होला मेयर साहब पहाडबाट तराईमा बसाइसराइ सर्नेको लामो लर्को छ होइन चाप बढेको छ तराईमा तपाईँलाई थाहा छ पहाडमा डाँगा डाँडा खाना मात्रै देखिन्छन् जनताहरू हैरान परेशान छन् पहाडको चिसो पानी हावा खानालाई मान्छेहरू लालाइ छन् तर सेवा सुविधा छैन नवराजी के गर्ने हामी तराई जानुपर्ने बाध्यता छ यो सोचको परिवर्तन गर्ने आँट तपाईँ मेयर साहब राख्न सक्नुहुन्छ आगामी दिनमा
हजुर अब हामीले के भने सारा सबै किसिमको अहिले त्यो सारा म जिम्मा लिन्छु र सबैलाई भोलि नै चाहिँ
यहाँहरूलाई
मैले म यही मिडियाबाट के अनुरोध गरौँ भने मैले हिजोको मानिसहरूले यो ठाउँलाई माया गर्नुभएको छ आफ्नो जन्मेको ठाउँलाई माया गर्नुभएको छ तर यो ठाउँबाट बाहिरिनु भएको छ कारण के हो मान्छे अहिले कुनै पनि मान्छे म यहाँ कुनै पनि सुविधामुखी हुन्छ स्वास्थ्यको सुविधा खोज्छ शिक्षाको सुविधा खोज्छ सञ्चारको सुविधा खोज्छ यातायातको सुविधा खोज्छ हिजो यिनै कारणहरू यी ठाउँमा भएर मान्छेले सुविधा त्यो ठाउँमा जानुभयो अब हामीले स्वास्थ्य शिक्षाको सवालमा यहीँभित्र मान्छेलाई पढ्न सक्ने यहीँ आफूले उच्च शिक्षा दिन सक्ने ठाउँहरू यिनै बझाङ जिल्लामा जयपुर नगरपालिका लगायतका ठाउँहरूमा छ हुँदैछ त्यो सवालमा हामीले सुरुवाती गर्दैछौँ अब स्वास्थ्यको सवालमा अनि सञ्चारका क्षेत्रमा यातायातका क्षेत्रमा अब यहाँ उपलब्ध भइसकेपछि हामीले त्यो उपलब्ध गराउने प्रयासमा छौँ यदि हामीले त्यो उपलब्ध गरायौँ भने स्वतः स्वभावैले पनि
बेरोजगारी समस्या छ बझाङ्गी जनता धेरै अहिले पनि बझाङका भनौँ न जनता भारतको चाहिँ बेङ्गलोर मुम्बईतिर गएर बसिरहेको उदाहरण छ क्षेत्रजी अब अन्त्यमा छु खास गरी अब बझाङ्गी जनता तराईतिर बसाइसराई गरिरहेका छन् धेरै बेरोजगार छन् नयाँ नीति तथा कार्यक्रम आउँदैछ ठ्याक्कै एक शब्दमा भन्यो भने अब त्यहाँका जनतालाई पहाडमै बस्ने वातावरण बनाउन तपाईँ नेताहरूको भूमिका महत्त्वपूर्ण हुन्छ क्षेत्रजी अब के गर्नुपर्छ खास गरी तपाईँहरू र सरकारमा जो स्थानीय सरकारमा हुनुहुन्छ प्रदेश र प्रतिनिधि सभामा हुनुहुन्छ उहाँहरूले के गर्नुपर्छ भन्नुहोस् त अब त्यसको एउटा प्लानिङ गर्नु पऱ्यो मेयर साहब त्यसको निर्णय गर्नुहुन्छ होइन मेयर साहब तपाईँ त्यसो भए
हजुर
मेयर साहबले पनि त्यसको प्लानिङ गर्नुहुन्छ अब
यो हामीलाई पनि निकै खटिएको विषय हो मैले अब यो हामीले आउँदै गरेको साधनलाई स्वीकार्यौँ दिनका निम्ति हामीले कुनै चिज दिन सकेनौँ त्यसका निमित्त अब हामीले यहाँबाट पनि बजारले पनि केही पठाउन सक्नु पऱ्यो
अन्त्यमा मात्रै मैले एउटा प्रश्न सोधेँ पछिल्लो समय मैले सबै मेयरहरूलाई सोध्दै आएको छु क्षेत्रजी तपाईँको नजरमा मेयर धनी कि गरिब उहाँको सम्पत्ति तपाईँले थाहा होला के कति छ उहाँलाई भन्नुहोस् त ठ्याक्कै अब तपाईँको नजरमा गरिब कि धनी
हजुर
त्यसो भए मध्यमवर्गीय तपाईँको सम्पत्ति सार्वजनिक गर्नु न आज दिन एसएफएम मार्फत
मसँग त्यही हाम्रो क्षेत्रले भन्नुभयो जस्तै सम्पत्ति हो सर
त्यसो भए तपाईँसँग सम्पत्तिको नाममा केही छ कि छैन
मसँग सम्पत्ति भनेको सानोतिनो अब त्यही गरी खाने जग्गा जति छ र सानो बस्ने घरहरू त्यही त
भनेपछि नगदी मौजात कति छ ब्याङ्कमा
नगदी मौजात किलो नगदी मौजात हुन्छ
सुन चाँदी कति छ
सुन चाँदी पनि
जनताको लागि निरन्तर काम गर्दै जानुहोस् यसरी बिचमा जानुहोस् जनताको समस्यालाई समाधान गर्नुहोस् मेरो शुभकामना छ समय दिनुभयो धेरै धेरै आभार व्यक्त गर्छु यहाँ दुवैजनालाई
धन्यवाद
हस् थ्याङ्क यू सो मच यतिखेर हामीसँग हुनुहुन्थ्यो बझाङ जिल्लाको चाहिँ जय पृथ्वी नगरपालिकाका मेयर हुनुहुन्थ्यो हामीसँग वीरेन्द्र खड्का नेकपा एमालेका नेता पूर्व नेकपा एमालेका नेता भने त्यसै गरी हामीसँग नेपाली काङ्ग्रेसका नेता एवं अत्यन्त प्रभावशाली नेता हाम्रो बिचमा हुनुहुन्थ्यो चेतराज बजाल हुनुहुन्थ्यो उहाँहरू दुवैजनासँग आज तातो बस हामीले गऱ्यौँ भोलि अर्को जिल्लामा हामी प्रवेश गरेर तातो बस गर्छौँ कार्यक्रम सुनिदिनुभयो आभार व्यक्त गर्दै प्राविधिक आडी रालासँगै म पनि भेट गर्छु।